حضرت منشی ظفر احمد صاحب کپور تھلوی۔ ہم اور آپ کوئی دو وجود ہیں۔ جب حضرت مسیح موعود علیہ السلام نے اذن الہی پا کر لوگوں کو دعوت حق دی تو وہ لوگ جو عرصہ دراز سے آس لگائے بیٹھے تھے کہ مسیحا آئے گا اور ہم پر برکتوں کے خزانے لٹائے گا اور ہم اس کی صحبت سے مستفیض ہوں گے اور الہی معارف ہم پر کھلیں گے اور ہمیں پریشانیوں سے نجات ملے گی، ایسے لوگوں میں سے وہ جو آپ کو پہلے سے جانتے تھے اور امید لگائے بیٹھے تھے کہ کب حضور علیہ السلام کو بیعت لینے کا حکم ہو اور ان کی آنکھیں ٹھنڈی ہوں اور دل سکون پائیں، لہٰذا جب ایسا حکم ہوا تو وہ دیوانہ وار خدا کے اس مسیح کی بستی کی طرف لپکے اور ایسے آئے کہ انہیں اپنے گھر بار بھول گئے بلکہ اپنے وطن تک چھوڑنے پر آمادہ ہو گئے۔ ان کا اب ایک ہی مقصد تھا کہ وہ اس مسیح موعود کی ہستی سے فیض یاب ہو سکیں جس کی راہ تکتے تکتے ان کی نظر تھک گئی تھی اور جس کے دیدار کو دنیا ترس رہی تھی۔ وہ چاہتے تھے کہ ان کی روحوں کی پیاس بجھے اور دلوں کو تسکین ملے، خدا کے اس مسیح کا دیدار کرتے رہیں اور آنکھوں کو ٹھنڈک پہنچتی رہے اور روحانی زندگی پائیں۔ ایسے ہی دیوانوں کا ایک مسکن ریاست کپور تھلا میں بھی تھا، جو مسیح الزمان پر پہلے سے ہی نظر جمائے بیٹھے تھے کہ کب اشارہ ہو اور وہ تن من دھن کی بازی لگا کر اس مسیحا کے قدموں میں ڈھیر ہو جائیں اور کب وہ شمع روشن ہو کہ یہ پروانے اس کے گرد جمع ہو جائیں اور رضائے باری تعالیٰ اور رضائے مہدی دوراں کے وارث ٹھہریں۔ چنانچہ حضرت مسیح موعود علیہ السلام کے اعلان بیعت کے ساتھ ہی آمنا وصدقنا کا مثالی نمونہ بننے والے، تا حیات اپنے مسیح کے در کے غلام بن کے رہ جانے والے اور کہیں چین نہ پانے والے وجودوں میں سے ایک وجود حضرت منشی ظفر احمد صاحب کا ہے، جن کو حضرت مسیح موعود علیہ السلام سے محبت اور عشق نے یہ مقام عطا فرما دیا کہ ہم اور آپ کوئی دو وجود ہیں۔ اور پھر حالیانِ ریاست کپور تھلا جو ہر دم قربانی کے لیے تیار رہتے تھے کے متعلق حضور نے دنیا اور آخرت میں ساتھ ہونے کی بابت بھی فرمایا۔ خاندان: حضرت منشی ظفر احمد صاحب ریاست کپور تھلا سے تعلق کی وجہ سے کپور تھلوی کے نام سے مشہور تھے۔ کپور تھلا آپ کا وطن نہ تھا بلکہ آپ وہاں اپنے چچا حافظ احمد اللہ صاحب، جو قصبہ سلطان پور ریاست کپور تھلا میں تحصیلدار تھے اور ان کے اولاد نہ تھی، کے پاس رہتے تھے، جو آپ کو اپنے بیٹے کی طرح پیار کرتے تھے۔ آپ 1280 ہجری میں پیدا ہوئے اور 1360 ہجری میں آپ کی وفات ہوئی۔ حضرت منشی ظفر احمد صاحب کی یوم وفات 20 اگست 1941 ہے۔ آپ کی عمر دراز کے متعلق جو روایات ملتی ہیں ان کے مطابق آپ نے 78 یا 80 برس کی عمر پائی، لہٰذا اس حساب سے آپ کی تاریخ پیدائش 1862 یا 1863 عیسوی معلوم ہوتی ہے۔ حضرت یعقوب علی عرفانی صاحب فرماتے ہیں: حضرت منشی ظفر احمد صاحب میری تحقیقات میں کپور تھلا کی جماعت کے آدم ہیں، عین عنفوان شباب میں انہوں نے براہین احمدیہ کو پڑھا اور اس نور سے حصہ لیا۔ وہ ضلع مظفر نگر یو پی کے اصل باشندے تھے اور ایک شریف معزز اور عالم خاندان کے فرد تھے۔ خاندان میں شرافت کے علاوہ دینداری کا ہمیشہ چرچا رہا، اس لیے کہ خاندان مغلیہ کے عہد میں اس خاندان کے تذکرے آتے ہیں، یہ قانون گو کہلاتے تھے۔ قرآن کریم کو حفظ کرنے کا بھی شوق اس خاندان میں پایا جاتا ہے، چنانچہ خود حضرت منشی صاحب کے والد صاحب، دادا صاحب، پردادا صاحب سب حافظ قرآن تھے، مگر خدا تعالیٰ نے حضرت منشی صاحب کو قرآن مجید کے حقائق و معارف کے ایک چشمہ جاریہ پر لا کر کھڑا کر دیا اور وہ سراب ہوتے رہے۔ آپ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے اس شاخ میں سے تھے۔ اہل بیت حضرت مسیح موعود علیہ الصلوۃ والسلام سے محبت ان کے ایمان کا جزو اعظم تھا۔ بزرگان ملت حضرت خلیفہ اول حضرت مولوی عبد الکریم صاحب اور دوسرے رفقاء کبار کے ساتھ محبت رکھتے تھے، جو دراصل خود ان کی اس محبت کا عکس تھا۔ رفقاء احمد جلد 4 صفحہ 38۔ آپ کا قد چھوٹا، چہرہ باوقار اور بہت خوبصورت، آنکھیں بڑی بڑی اور بہت روشن، پیشانی بہت اونچی، داڑھی چھوٹی چھوٹی اور خوشنما، جسم سڈول اور مضبوط، آواز بہت شیریں تھی، قرآن شریف بہت خوش لہانی سے پڑھا کرتے تھے، چہرے پر ہمیشہ مسکراہٹ رہتی، रफ़्तार में तेज़ी थी, कलाम में रवानी थी और बहुत पाकीज़ा ज़ुबान बोलते थे। मुहावरात में अदब का ख़ास ख्याल रखते थे और मुश्किल अल्फाज से इज्तनाब करते थे, यूं बात करते कि दिल में उतर जाती। ख़ानदान में सबसे पहले आपने और फिर आपके वालिद मुश्ताक अहमद उर्फ मोहम्मद इब्राहिम साहिब ने बैत की, लेकिन थोड़े अरसा बाद आपके वालिद साहिब का इंतकाल हो गया और ये पता नहीं कि उन्हें हज़रत मसीह मौद अलैहिस्सलाम की ज़ियारत नसीब हुई थी कि नहीं। अपने वालिद साहिब की बीमारी में आपने उनकी बहुत खिदमत की। जब उनकी वफ़ात करीब थी तो उन्होंने दुआ के लिए हाथ उठाए। आपने उनसे पूछा कि आप क्या मांग रहे हैं। फरमाने लगे कि तुमने मेरी बड़ी खिदमत की है, मैं दुआ करता हूँ कि खुदा ताला तुम्हें बहुत औलाद दे। खुदा की शान है कि आपके तीनों भाई बे औलाद रहे, मगर आपको खुदा ताला ने इस कदर औलाद दी कि आपकी वफ़ात के वक्त आपकी औलाद बशमूल पोते वगैरह 25 हो चुकी थी। आपने दो शादियाँ की थीं। पहली शादी मोहतरमा सैयदा बदरुन्निसा साहिबा से हुई, जिनके वालिद मीरठ के थे और बिलाखिर मक्का चले गए थे। दूसरी शादी मोहतरमा बतूल बेगम साहिबा ऑफ बडाना से हुई। खुदा ताला ने दोनों बीवियों से आपको औलाद अता की थी। आपके तीनों भाई हाफिज़ कुरान थे। आप ख़ुद हाफिज़ तो ना थे, मगर कुरान शरीफ खूब याद था और हाफिज़ा की मदद से हर मज़मून की आयत पढ़ देते थे। आपने मकतबी तालीम के तहत ज़ुबान फ़ारसी और दरसी कुतुब की तकमील की। जिन असातिज़ा से आपने दरसी कुतुब सीखी उन्हीं से खेल भी सीखा। एक दफ़ा आपके वालिद साहिब ने आपके उस्ताद से कहा कि तुम अपने शागिर्दों के साथ खेल में भी मसरूफ़ हो जाते हो, ये वक़ार के ख़िलाफ़ है। तो उसने जवाब दिया कि नौजवानों को इधर उधर जाने से रोकना हिफ्ज़ अखलाक के लिए ज़रूरी है और इस नीयत से मैं उन्हें सबक के बाद भी मसरूफ़ रखता हूँ ताकि उनके अखलाक में कोई इंतशार ना पैदा हो। रुफ़क़ाए अहमद जिल्द 4 सफ़ा 3। ज़माना तालिबे इल्मी में आपकी ज़हानत के मुतल्लिक एक मशहूर वाक़या है कि एक दफ़ा आपको किसी मुकदमा के सिलसिला में कचहरी जाना पड़ा। वहाँ पर एक तहरीर किसी ने ख़त तुगरा, जो अरबी रस्मुलख़त में फ़नकाराना और ख़ूबसूरत तहरीर को कहते हैं, में लिख कर इम्तिहानन पेश की हुई थी। सब लोग इसको पढ़ने में नाकाम रहे, मगर आपने इस तहरीर को बिल्कुल सही पढ़ दिया, जिससे लोगों पर आपकी ज़हानत का काफ़ी असर पड़ा और कचहरी में आपको मुलाजमत की पेशकश भी हुई। मगर आपकी वालदा साहिबा ने ज़िमीदार घराने से ताल्लुक़ और खुदादाद कशाइश रिज़्क के बायस मुलाजमत की इजाज़त ना दी। आपके चचा हाफिज़ अहमदुल्ला साहिब, जिनके पास आप रहते थे, ने अपनी वफ़ात से कबल अपनी जायदाद, जो बहुत कसीर थी, आपके हक़ में लिख दी। मगर अपने वालिद साहिब के तवज्जो दिलाने पर कि इस पर हक़ उस चची का है जो पहले ही से बे औलाद है और इस तरह उसकी मज़ीद दिल शिकनी होगी, इस तहरीर का कागज़ चाक कर दिया और तमाम जायदाद अपनी चची के नाम करवा दी। रियासत कपूरथला में रिहाइश के दौरान आपने अदालत में अपील नवीसी इख्तियार कर ली। उस ज़माने में सरकार की तरफ से एक ही शख्स को अपील नवीसी का हक़ होता था, इसलिए ज़रिया मुआश के तौर पर आपको माकूल आमदनी हो जाती थी। और वैसे भी आप तहरीर में बहुत मशाक और माहिर थे, इसलिए आपका नाम बतौर अपील नवीस मशहूर था। ना सिर्फ ये, बल्कि मजिस्ट्रेट आपसे सर रिश्तेदारी हेड क्लर्क का काम भी लेता था और आपकी बजाय और शख्स अपील नवीसी का काम कर लेता था। इसका फ़ायदा आपको ये होता था कि मुलाजमत वाली पाबंदी ना थी और जब जी चाहता हज़रत मसीह मौऊद अलैहिस्सलाम की खिदमत में हाजिर हो जाते थे। हज़रत मुंशी अरोड़ा साहिब उसी अदालत में नक्शा नवीस थे और हज़रत मोहम्मद ख़ान साहिब का दफ्तर भी पास ही था। कचहरी से फारिग होकर आप और हज़रत मुंशी अरोड़ा साहिब हज़रत मोहम्मद ख़ान साहिब के दफ्तर चले जाते और दूसरे अहमदी अहबाब भी अपने कारोबारी ज़िंदगी से फारिग होकर वहाँ आ जाते और फिर हज़रत मसीह मौऊद अलैहिस्सलाम का ज़िक्र होता, आपकी कोई किताब पढ़ी जाती या आपकी नज़में खुश इल्हानी से पढ़ते, असर मगरिब और इशा की नमाज़ें वही अदा करते और रात गए घरों को वापस जाते। गर्ज़ ये कि ये तमाम लोग इश्क़ मोहब्बत के बंदे थे और आपस में बेनज़ीर हमदर्दी और मोहब्बत रखते थे। अगर किसी दिन कोई शख्स महफ़िल में शरीक ना होता था तो उसके घर पर जाकर खैरियत दरियाफ़्त की जाती। ये रुहामाउ बैनहुम का नक्शा खुदा के फ़रिश्तादों से मोहब्बत का नतीजा था। बहावाला रुफ़क़ाए अहमद जिल्द 4 सफ़ा 5। حضرت منشی ظفر احمد صاحب کو شعر و سخن سے بھی دلچسپی تھی۔ کپورتھلا میں شعر و سخن کا بڑا چرچا تھا اور وہاں مشاعروں کا سلسلہ جاری رہتا تھا۔ اسی طرح کے ایک مشاعرہ میں آپ بھی شامل ہوئے اور ایک غزل پڑھی، لیکن جب حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی خدمت میں بازیاب ہونے کا شرف حاصل ہوا، شعر گوئی ترک کر دی۔ آپ کے بیٹے حضرت شیخ محمد احمد مظہر صاحب روایت کرتے ہیں کہ میں نے بچپن میں یہ غزل لکھی اور والد صاحب کے ایک دوست کو سنائی، اس نے یہ بات آپ تک شکایت کے رنگ میں پہنچا دی۔ آپ نے اس وقت تو مجھے کچھ نہ کہا، مگر کچھ عرصہ بعد ایک دن چلتے چلتے مسکراتے ہوئے میرے چہرے پر نظر ڈالی اور فرمایا، تم شعر کہا کرتے ہو؟ میں نے شرم سے آنکھیں نیچی کر لیں، پھر خود ہی فرمایا، ہم تو اسے لغو کام سمجھ کر چھوڑ چکے ہیں، تمہیں اگر شوق ہو تو سلسلہ احمدیہ کی خدمت کے لیے شعر کہہ لیا کرو۔ رفقائے احمد، جلد 4 صفحہ 9۔ حضرت شیخ محمد احمد مظہر صاحب حضرت منشی صاحب کے صاحبزادے تھے، جن کی پیدائش پر حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے خود مبارکباد کا خط تحریر فرمایا تھا اور محمد احمد کا نام عطا فرمایا اور لمبی عمر کی دعا دی۔ آپ کی وفات 28 مئی 1993 کو بعمر 97 سال ہوئی۔ آپ نے اپنے والد صاحب کے نقش قدم پر چلتے ہوئے سلسلہ عالیہ احمدیہ کی خدمت میں کوئی کسر باقی نہ چھوڑی اور انتہائی مخلص، فدائی خادم، ماہر لسانیات، قانون گو، بزرگ اور خدا رسیدہ انسان تھے۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے اس دعویٰ کو کہ عربی زبان ام الالسنہ ہے، ثابت کرنے کے لیے ہر ممکن تحقیق فرمائی۔ حضرت خلیفۃ المسیح رابع رحمہ اللہ نے جلسہ سالانہ 1982 کے خطاب میں آپ کی علم لسانیات میں غیر معمولی مہارت اور عربی زبان کی تاریخی خدمات پر آپ کو خراج تحسین پیش فرمایا تھا اور آپ کی علم لسانیات کی مہارت کو اس علم کے ماہرین کے ہم پلہ بلکہ ان سے برتر قرار دیا تھا، اور خطبہ جمعہ 1 جنوری 1993 میں آپ کو مقام کے لحاظ سے رفقاء حضرت مسیح موعود علیہ الصلوۃ والسلام میں شمار فرمایا۔ آپ لمبا عرصہ امیر جماعت حائے احمدیہ ضلع فیصل آباد رہے اور آپ کے بعد آپ کے بیٹے مکرم و محترم شیخ مظفر احمد صاحب اب یہ خدمت سر انجام دے رہے ہیں۔ بیعت، حضرت منشی ظفر احمد صاحب کا سلسلہ احمدیہ سے بیعت اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام سے محبت اور تعلق کا باعث کتاب براہین احمدیہ تھی۔ براہین احمدیہ جب چھپی، حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اس کا ایک نسخہ حاجی ولی اللہ صاحب کو بھیجا، جو کپورتھلا میں محتمم بندوبست تھے۔ وہ حضرت منشی ظفر احمد صاحب کے رشتہ داروں میں سے تھے۔ وہ کتاب اپنے ساتھ اپنے وطن قصبہ سرادہ ضلع میرٹھ لے گئے۔ وہاں جب حضرت منشی صاحب کی ان سے ملاقات ہوئی تو انہوں نے وہ کتاب آپ کو پڑھنے کے لیے دے دی۔ آپ اس کتاب کو پڑھا کرتے اور ایشش کر اٹھتے اور اس کی فصاحت و بلاغت پر فریفتا ہو گئے، اور اسی چیز نے آپ کو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا عاشق بنا دیا۔ آپ کو حضرت مسیح موعود علیہ الصلوۃ والسلام سے محبت ہو گئی۔ ایک دفعہ آپ کسی کام سے لدھیانہ گئے، اس دوران حضرت مسیح موعود علیہ الصلوۃ والسلام بھی لدھیانہ ٹھہرے ہوئے تھے اور آپ کی حضور سے ملاقات ہو گئی۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام سے اس ملاقات کے بعد آپ کی قادیان میں آمد و رفت عام ہو گئی۔ آپ نے کئی دفعہ حضور علیہ الصلوۃ والسلام سے عرض کیا کہ بیعت لے لیں، لیکن حضور نے انکار فرما دیا کہ مجھے حکم نہیں۔ مگر جب حضور علیہ الصلوۃ والسلام نے بیعت کا اعلان فرمایا تو حضرت منشی صاحب و حضرت محمد خان صاحب اور حضرت منشی اروڑا خان صاحب کے نام ایک خط لکھا کہ آپ بیعت کے لیے کہا کرتے تھے، مجھے اب اذن الہی ہو چکا ہے۔ اس خط کے مطابق مذکورہ رفقاء کرام نے لدھیانہ پہنچ کر بیعت کی۔ حضرت منشی ظفر احمد صاحب خود بیان فرماتے ہیں، سبز کاغذ پر جب اشتہار حضور نے جاری کیا تو میرے پاس بھی 6-7 اشتہار حضور نے بھیجے۔ منشی اروڑا صاحب فوراً لدھیانہ کو روانہ ہو گئے۔ دوسرے دن محمد خان صاحب اور میں گئے اور بیعت کر لی۔ منشی عبد الرحمن صاحب تیسرے دن پہنچے، کیونکہ انہوں نے استخارہ کیا اور آواز آئی، عبد الرحمن آ جا، ہم سے پہلے 8-9 کس بیعت کر چکے تھے، بیعت حضور اکیلے اکیلے کو بٹھا کر لیتے تھے۔ اشتہار پہنچنے سے دوسرے دن چل کر تیسرے دن صبح ہم نے بیعت کی، پہلے منشی اروڑا صاحب نے، پھر میں نے۔ میں جب بیعت کرنے لگا تو حضور نے فرمایا کہ آپ کے رفیق کہاں ہیں؟ میں نے عرض کی، منشی اروڑا صاحب تو بیعت کر چکے ہیں۔ اور محمد خان صاحب نہا رہے ہیں کہ نہا کر بیعت کریں۔ چنانچہ محمد خان صاحب نے بیعت کر لی۔ ان کے ایک دن بعد منشی عبد الرحمن صاحب نے بیعت کی۔ منشی عبد الرحمن صاحب، منشی اروڑا صاحب اور محمد خان صاحب تو بیعت کر کے واپس آ گئے، کیونکہ یہ تینوں ملازم تھے۔ میں 15-20 روز لدھیانہ ٹھہرا رہا اور بہت سے لوگ بیعت کرتے رہے۔ حضور تنہائی میں بیعت لیتے تھے اور کواڑ بھی قدرے بند ہوتے تھے۔ بیعت کرتے وقت جسم پر ایک لرزہ اور رکت طاری ہو جاتی تھی، اور دعا بعد بیعت بہت لمبی فرماتے تھے، اس لیے ایک دن میں 20-25 کے قریب بیعت ہوتی تھی۔ رفقاء احمد، جلد 4، صفحہ 21۔ خادم اپنے آقا کی نگاہ میں۔ حضرت منشی صاحب بہت اچھے انشاء پرداز بھی تھے، بہت پاکیزہ خط اور زود نویسی میں خاص ملکہ تھا، اور اس پر پھر حضرت صاحب کی کتب کا بکثرت مطالعہ، یہ سب امور بھی حضرت صاحب سے قرب کا باعث ہوئے۔ جب آپ قادیان ہوتے تو حضور علیہ الصلوۃ والسلام کی ڈاک اور جوابات کا لکھنا آپ کے سپرد ہوتا۔ بہت دفعہ حضرت صاحب مضامین و اشتہارات بول کر آپ کو لکھواتے۔ جنگ مقدس یعنی آتھم والا مباحثہ بھی آپ کے ہاتھ کا لکھا ہوا تھا۔ آپ کو زود نویسی کی وجہ سے حضرت صاحب کی خدمت کا بہت موقع ملا۔ رفقاء احمد، جلد 4، صفحہ 11 پر حضرت خلیفۃ المسیح الاول کا ایک قول درج ہے کہ آپ نے حضرت منشی صاحب سے فرمایا کہ مجھے آپ پر رشک آتا ہے، کیونکہ آپ کا زود نویس ہونا بھی حضرت صاحب سے قرب کا موجب ہے۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے آپ کے متعلق واقعات میں اپنی رسا طبیعت اور حاضر جوابی کی وجہ سے دقیق الفہم کا لفظ لکھا ہے۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے قریباً ہر سفر میں آپ ساتھ ہوتے تھے، کیونکہ کپور تھلا والے حضور کی ہر بات پر دھیان رکھتے تھے اور خدمت کا کوئی موقع ہاتھ سے نہ جانے دیتے تھے۔ ایک دفعہ حضرت صاحب دہلی تشریف لے جا رہے تھے، آپ بھی ساتھ تھے۔ امرتسر کے اسٹیشن پر مولوی محمد حسین صاحب بٹالوی پائے گئے۔ آپ نے حضرت صاحب سے عرض کیا کہ محمد حسین بھی یہاں ہیں۔ حضور نے فرمایا انہیں ہماری اطلاع کر دو۔ محمد حسین صاحب سے آپ یعنی منشی صاحب کا پرانا تعلق تھا۔ آپ جو اسے ملے تو اس نے مزاحیہ انداز میں کہا، او کپور تھلیو، تم ابھی بھی گمراہی نہیں چھوڑتے؟ منشی صاحب، حضرت صاحب دہلی تشریف لے جا رہے ہیں۔ محمد حسین، پھر مجھے اس سے کیا؟ منشی صاحب، پھر آپ کا کام وہاں کون کرے گا؟ یہ ایک بڑا طنزیہ اشارہ تھا، جس پر محمد حسین صاحب نے منشی صاحب کو بے تکلفانہ برا بھلا کہنا شروع کیا اور پھر کہا، میں نے مرزا صاحب کی تردید میں ایک بڑا پرزور مضمون لکھا تھا، آپ کو سناتا، مگر اتفاق ایسا ہوا ہے کہ جس بیگ میں وہ مضمون تھا وہ گم ہو گیا ہے۔ منشی صاحب، تو کیا آپ اب بھی ایمان نہیں لاتے؟ محمد حسین، اچھا تو یہ بھی مرزا صاحب کی کرامت ہوئی؟ منشی صاحب، تو اور کیا کرامت کے سر پر سینگ ہوتے ہیں؟ محمد حسین، تو کیا میں پھر وہ مضمون نہیں لکھ سکتا؟ منشی صاحب، تو کیا خدا اسے پھر گم نہیں کر سکتا؟ رفقاء احمد، جلد 4، صفحہ 20۔ کپور تھلا کے رفقاء نے مرکز میں رہنے والے دوستوں کو پابند کیا ہوا تھا کہ وہ ہر روز حضور کے حالات اور الہامات لکھ کر بھیج دیا کرتے تھے۔ سفر میں حضور کے آرام و آسائش کا خیال رکھنا، مخالفوں کی روش پر کڑی نظر رکھنا اور تمام حالات سے باخبر رہنا، ضروری خدمات کو از خود کسی کی فرمائش کے بغیر ادا کرنا اور ہر امر میں محتاط اور چوکس رہنا، حضور کے رفقاء کا وصف تھا، اور حضرت منشی صاحب کی روایات میں یہ امور جا بجا نظر آتے ہیں۔ وفات، وفات سے ایک سال قبل آپ نے رویا دیکھی، جس میں خود کو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے پاس دیکھا، اور اس کے بعد سے گویا آپ چلنے کے لیے ہر وقت تیار رہتے۔ 15 اگست 1941 کو آپ بیمار ہو گئے اور پیچش اور دست کا عارضہ لاحق ہو گیا۔ پھر قے اور ہچکی، باوجود ہمہ قسم کے علاج کے طبیعت نہ سنبھلی اور حالت روز بروز کمزور ہوتی گئی۔ اس کمزوری کے باوجود آپ خود اٹھنے بیٹھنے کی کوشش کرتے۔ اس بیماری کے دوران ایک دوست حکیم محمد یعقوب صاحب ملنے کے لیے آئے اور کہا، منشی صاحب آپ فکر نہ کریں۔ جب وہ چلے گئے تو اپنے بیٹے شیخ محمد احمد مظہر صاحب سے بڑے استغنا سے مسکراتے ہوئے فرمایا، مجھے ذرا بھی ڈر نہیں کہ موت آئے، मेरा जहाज़ भरा हुआ है। मतलब ये था कि खुदा के फजल से मेरा अंजाम बखैर होगा। लिहाजा 20 अगस्त 1941 को इस बीमारी में आपकी वफ़ात हुई। आपको हाफिज़ महमूदुल हक साहिब ने गुसल दिया। कपूरथला में आपके बेटे हज़रत शेख मोहम्मद अहमद मजहर साहिब ने नमाज जनाजा पढ़ाई। ताबूत कादियान लाया गया और कितए रुफका में तदफीन हुई। कादियान में तदफीन से कबल हज़रत मौलवी शेर अली साहिब ने आपकी नमाज जनाजा पढ़ाई। हज़रत मुस्लिह माऊद दिलहोजी होने की वजह से जनाजा ना पढ़ा सके और वापस कादियान तशरीफ़ लाने पर आपकी नमाज जनाजा गायब पढ़ाई। मसीह दौरान से इश्क। एक दफ़ा हज़रत मसीह माऊद अलैहिस्सलाम के घर में कोई तकरीब थी जिसका इल्म अहबाब कपूरथला को ना था, तो मियाँ मोहम्मद ख़ान साहिब ने हज़रत मसीह माऊद अलैहिस्सलाम को ख़त लिखा कि हुजूर, हमें इस तकरीब की इतला नहीं दी गई। हुजूर ने जवाबन लिखा कि मैंने मौलवी अब्दुल करीम साहिब से कह दिया था कि आपको और चंद दोस्तों को ज़रूर इतला कर दें, लेकिन वो लिखना भूल गए और इस तकरीब में आप लोगों के शामिल ना होने का मुझे बड़ा कलक था। लेकिन आप ख्याल ना करें, क्योंकि कपूरथला की जमात दुनिया में मेरे साथ रही है और आख़रत में भी मेरे साथ होगी। हज़रत मुंशी साहिब के मुतल्लिक तो लिखा जा चुका है कि आपने वफ़ात से पहले जो रोया देखी थी उसमें ख़ुद को हज़रत मसीह माऊद अलैहिस्सलाम की मैयत में देखा था, और ये गवाही थी कि किस तरह हज़रत मसीह माऊद अलैहिस्सलाम के अल्फाज उनके हक़ में पूरे होने वाले हैं। हज़रत शेख मोहम्मद अहमद मजहर साहिब तहरीर करते हैं कि वाले साहिब की वफ़ात के तीसरे दिन खाकसार ने रोया देखा कि हज़रत मसीह माऊद अलैहिस्सलाम हमारे घर तशरीफ़ लाए हैं और मुझे फरमाया कि अपने अब्बा को बुलाओ, और फिर बड़ी मोहब्बत से दोनों में मुलाकात हुई और हज़रत मसीह माऊद अलैहिस्सलाम वालिद साहिब को अपने साथ ले गए। रुफका अहमद जिलचहारम सफ़ा 23-24 यकेअज़ 313 रुफका। आईना कमालात इस्लाम में हज़रत मसीह माऊद अलैहिस्सलाम ने जहाँ अपने रुफका का ज़िक्र फरमाया वहाँ ये भी फरमाया कि ये तमाम रुफका खसलत सिद्क व सफ़ा रखते हैं और हसब मरातब जिसको अल्लाह ताला बेहतर जानता है, बाज़ से मोहब्बत और इनकिता इल्लाह और सरगर्मी दीन में सबकत ले गए हैं। अल्लाह ताला सबको अपनी रज़ा की राहों में साबित कदम करे। उसी फहरिस्त में नंबर 7 से 9 तक हज़रत मुंशी अरोड़ा साहिब, हज़रत मियाँ मोहम्मद ख़ान साहिब और हज़रत मुंशी ज़फ़र अहमद साहिब के अस्मा दर्ज हैं। हज़रत याकूब अली साहिब इरफानी फरमाते हैं, एक मर्तबा जब करम दीन से मुकदमात का सिलसिला जारी था और वो लंबा हो गया, हज़रत साहिब को एक तारीख पर कादियान से तशरीफ़ ले जाना था। एक दो रोज़ पेशतर इस कदर बारिश हुई कि रास्ता नाकाबले गुज़र और दुश्वार गुज़ार बन गया। सड़क पर सैलाब जारी था। जो अहबाब गुरदासपुर में मुकीम थे उन्होंने ख़ास आदमी कादियान हज़रत को इत्तला करने के लिए भेजा कि बारिश बहुत हुई है, रास्ता ख़राब है, हुजूर तशरीफ़ ना लावें। इस सैलाब में हमारे बाज़ दोस्त गले तक पानी में गुज़र कर गुरदासपुर पहुँचे। उनमें मुंशी ज़फ़र अहमद साहिब कपूरथला के मुखलिस तरीन दोस्त भी थे। अलहकम मौरखा 28 जून 1918। हज़रत मसीह माऊद अलैहिस्सलाम की नज़र में आपका मकाम। हज़रत मुंशी ज़फ़र अहमद साहिब के बारे में हज़रत मसीह माऊद अलैहिस्सलाम इज़ला व हाम तबावल के सफ़ा 800 में फरमाते हैं, हिब्बी फिल्लाह मुंशी ज़फ़र अहमद साहिब, ये जवान साले कम गो और खलूस से भरा दकीक फहम आदमी है। इस्तकामत के आसार व अनवार इसमें ज़ाहिर हैं, वफादारी के इलामात व अमारात इसमें पैदा हैं। साबित शुदा सदाकतों को खूब समझता है और उनसे लज़त उठाता है। अल्लाह और रसूल से सच्ची मोहब्बत रखता है और अदब जिस पर तमाम मदार हसूल फैज़ है और हुस्न ज़ान जो इस राह का मरकब है, दोनों सीरतें इनमें पाई जाती हैं। जज़ाहुमुल्लाहु खैरल जज़ा। और आईना कमालात इस्लाम के सफ़ा 82 में फरमाते हैं, जिसका तर्जुमा कुछ यूँ है कि हिब्बी फिल्लाह मुंशी ज़फ़र अहमद साहिब कपूरथलवी। आपकी चंद दिलचस्प रिवायात। हम तीन हो गए, حضرت منشی ظفر احمد صاحب بیان کرتے ہیں کہ جب حضور کو مسیح موعود ہونے کا الہام ہوا تو میرے دوست منشی اروڑا صاحب نے ذکر کیا کہ ایک بڑا ابتلاء آنے والا ہے۔ وہ قادیان سے یہ الہام سن کر آئے تھے، میں نے ان سے دریافت کیا مگر انہوں نے نہ بتلایا، مگر یہی کہتے رہے کہ ایک بڑا ابتلاء آنے والا ہے۔ اس پر میں خود قادیان چلا گیا تو حضور نے فرمایا کہ ہمیں یہ الہام ہوا ہے۔ میں نے اسی وقت عرض کیا کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو شخص ان کا زمانہ پائے وہ میرا سلام انہیں پہنچائے، اس لیے میں آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی طرف سے حضور کو سلام پہنچاتا ہوں۔ حضور بہت ہی خوش ہوئے اور فرمایا کہ جس اخلاص اور محبت سے کپورتھلہ والوں نے مانا ہے اس کی نظیر کم ہے۔ اس کے کچھ دن بعد میں نے واپسی کی اجازت چاہی کہ اپنے دوستوں کو جا کر اطلاع دوں، حضور نے فرمایا آپ ذرا ٹھہریں، میں ایک کتاب فتح اسلام لکھ رہا ہوں، وہ چھپ جائے تو لے کر جائیں، میں ایسے دلائل دوں گا کہ مخالفوں کو ڈھونڈو گے تو گھر سے نہ ملیں گے۔ میں کپورتھلہ واپس آیا تو منشی اروڑا صاحب محمد خان صاحب سے اس دعویٰ کا ذکر کر چکے تھے اور دونوں میرے انتظار میں یکہ خانہ کپورتھلہ پر جایا کرتے تھے۔ میں جب واپس آیا تو میں نے یکے میں سے ہی کہا کہ ہمارا تو پہلے سے ہی ایمان ہے، آپ منشی اروڑا صاحب یہ ابتلاء کیا لیے پھرتے تھے؟ اس پر دونوں صاحب مجھ سے لپٹ گئے، بغل گیر ہو گئے کہ ہم اب تین ہو گئے۔ پھر ہم نے اسی وقت بلا توقف جا کر منشی عبد الرحمن صاحب سے ذکر کیا تو انہوں نے معن کہا آمنا وصدقنا۔ رفقائے احمد جلد چہارم صفحہ 125۔ نیا نو دن پرانا سو دن۔ ایک مرتبہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام جلندھر کے مقام پر ٹھہرے ہوئے تھے اور اکثر احباب بھی اس موقع پر آ گئے۔ ایسا کبھی ہوا ہی نہیں کہ حضور کسی مقام پر گئے ہوں اور احباب پروانوں کی طرح ادھر ادھر سے آ کر جمع نہ ہو گئے ہوں۔ ان آنے والوں میں دور و نزدیک یعنی فاصلہ اور خرچ کا سوال ہی نہ ہوتا تھا، ان کی ایک ہی غرض ہوتی تھی کہ روز واقعہ پیش نگار خود باشیم، یعنی واقعہ کے روز میں اپنے محبوب کے پاس ہوں۔ حضرت مسیح موعود علیہ السلام کا قیام کسی قدر لمبا ہو گیا اور احباب جو رخصت لے کر آئے تھے یکے بعد دیگرے رخصت ہوتے چلے گئے، یہاں تک کہ صرف منشی ظفر احمد صاحب رہ گئے۔ حضرت منشی حبیب الرحمن صاحب حاجی پور سے روز آتے اور چلے جاتے مگر منشی صاحب دھنی رمائے بیٹھے تھے۔ ایک دن حضرت اقدس علیہ الصلوۃ والسلام نے اس نظارہ کو دیکھ کر انہیں خطاب کر کے فرمایا نواں نو دن پرانا سو دن۔ حضرت منشی صاحب نے اپنی سعادت پر جائز فخر کیا، فرمایا کرتے تھے مجھے اس وقت بہت ہی لطف آیا کہ میں خدا کے فضل سے سو دن والوں اور پرانوں میں شریک ہوں، اور میں دل میں سمجھتا تھا کہ الحمدللہ اب خلوت میسر آ گئی، مگر چند روز کے بعد پھر حلقۂ احباب وسیع ہونے لگا۔ رفقائے احمد جلد چہارم صفحہ 48۔ میں رونے لگا۔ حضرت منشی صاحب فرماتے ہیں کہ حضور سے جلندھر کی پہلی ملاقات کے بعد دو ماہ کے قریب گزرنے پر میں قادیان گیا، اس کے بعد مہینے ڈیڑھ بعد اکثر جایا کرتا تھا، ایک دفعہ چار ماہ بعد گیا۔ حضور نے فرمایا کیا کوئی معصیت ہو گئی ہے جو اتنی دیر لگائی؟ میں رونے لگا، اس کے بعد میں جلدی جلدی قادیان جایا کرتا تھا، ہم سے ملتے رہا کرو۔ حضرت منشی صاحب نے بیعت سے پہلے کی حضور کی ایک نصیحت کا ذکر کرتے ہوئے فرمایا کہ جب سرما چشم آریہ تباہ ہوئی تو حضور نے چار نسخے مجھے اور چار منشی چراغ محمد صاحب کو کپورتھلہ بھیجے۔ چراغ محمد صاحب دینہ نگر گرداسپور کے رہنے والے تھے، محمد خان صاحب، منشی اروڑا صاحب، منشی عبد الرحمن صاحب اور خاکسار سرما چشم آریہ بیت الذکر میں پڑھا کرتے تھے۔ پھر محمد خان صاحب، منشی اروڑا صاحب اور میں قادیان میں گئے۔ منشی اروڑا صاحب نے کہا کہ بزرگوں کے پاس خالی ہاتھ نہیں جایا کرتے، چنانچہ تین چار روپے کی مٹھائی ہم نے پیش کی۔ حضور نے فرمایا یہ تکلفات ہیں، آپ ہمارے مہمان ہیں، ہمیں آپ کی تواضع کرنی چاہیے۔ پھر ہم تینوں نے بیعت کے لیے کہا، کیونکہ سرما چشماریہ پڑھ کر ہم تینوں بیعت کا ارادہ کر کے گئے تھے۔ آپ نے فرمایا مجھے بیعت کا حکم نہیں، لیکن ہم سے ملتے رہا کرو۔ پھر ہم تینوں بہت دفعہ قادیان گئے اور لدھیانہ بھی کئی دفعہ حضور کے پاس گئے۔ رفقائے احمد جلد چہارم صفحہ 80۔ इसमें आज़ादी है। आप गो के अपील नवीस थे मगर दरअसल सर रिश्तेदारी हेड क्लर्क का काम करते थे। हज़रत मसीह माऊद अलैहिस्सलाम की ज़िंदगी में यही सूरत रही। अपने इस पेशा से मुतालिक एक वाक़या बयान फरमाते हैं कि मैं एक दफ़ा हजूर के पांव दबा रहा था। मैंने अर्ज़ किया, हजूर मुझे अपील नवीस ही रहने देना है। हजूर ने फरमाया, इसमें आज़ादी है, आप अक्सर हमारे पास आ जाते हैं और ज़्यादा अरसा आपको हमारे पास रहना मुयसर है। फिर वक्फा के बाद हजूर ने फरमाया, अच्छा यूँ हो कि मुंशी अरोड़ा साहिब किसी और मुलाजमत पर चले जाएँ और आप उनकी जगह पर मुलाजिम हो जाएँ। खुदा की शान है कि यह बात मिनोआन पूरी हुई। हजूर की ज़िंदगी में आप अपील नवीस ही रहे और हजूर की खिदमत में कसरत से हाज़िरी का मौका मिलता रहता। हजूर के विसाल के बाद का वाक़या है कि मुंशी अरोड़ा साहिब नायब तहसीलदार हो गए और आप मुस्तकिल तौर पर सर रिश्तेदार हो गए। रुफ़क़ाए अहमद जिल चहारुम सफ़ा 17। हम और आप कोई दो वजूद हैं। मलिक ग़ुलाम फरीद साहिब बयान फरमाते हैं कि हज़रत मुंशी ज़फ़र अहमद साहिब ने एक मुलाकात में दौरान गुफ्तगू हज़रत मसीह मऊद अलैहिस्सलाम के साथ अपने ताल्लुक़ का एक वाक़या सुनाया। फरमाने लगे, एक दफ़ा मैं कादियान में हज़रत मसीह मऊद अलैहिस्सलाम के खतूत के जवाबात देने पर मामूर था। हजूर हर रोज़ की डाक मुझे दे देते, मैं ख़ुद ही उन खतूत को पढ़ता और ख़ुलासा हजूर को सुना देता। हजूर जो जवाब लिखवाते मैं वो लिख कर भेज देता। एक दिन डाक में ख़त आया, उस पर लिखा हुआ था कि इस ख़त को हज़रत मसीह मऊद अलैहिस्सलाम के सिवाय कोई ना खोले। मैंने वो ख़त हजूर के सामने रख दिया। हजूर ने फरमाया, मुंशी साहिब क्या है? मैंने अर्ज़ किया, हज़रत इस ख़त पर लिखा हुआ है कि सिवाय हजूर के इस ख़त को कोई ना खोले, इसलिए हजूर ही इसको खोल कर पढ़ें। हज़रत मसीह मऊद अलैहिस्सलाम ने ख़त मुझे वापस देते हुए फरमाया, मुंशी साहिब आप ही इसको पढ़ें, हम और आप कोई दो हैं। इतना वाक़या बयान फरमा कर हज़रत मुंशी साहिब रोने लग गए और रोते रोते फरमाया, कहाँ खुदा का प्यारा मसीह और कहाँ ये गुनाहगार, और निवाजिश ये कि मुझे फरमाया हम और आप कोई दो हैं। रुफ़क़ाए अहमद जिल चहारुम सफ़ा 42। खुशबख्ती। हज़रत मुंशी ज़फ़र अहमद साहिब अपने कादियान के क़याम के दौरान अपनी खुशबख्ती का ज़िक्र इन अल्फाज में फरमाते हैं कि हजूर बहुत मोहब्बत से पेश आए, खुद अंदर से खाना लाकर खिलाया, 10-12 दिन कादियान रहा। उस वक्त हाफिज़ हामिद अली खादिम होता था और कोई ना होता था। जहाँ अब मेहमान खाना और मुफ्ती साहिब का मकान है, उसके पास बड़ी चौड़ी कच्ची फसील होती थी। रुफ़क़ाए अहमद जिल चहारुम सफ़ा 79। मुसाबकत फिल खैरात का आला नमूना। एक और रिवायत मुंशी ज़फ़र अहमद साहिब ये बयान करते थे कि एक दफ़ा वायल ज़माना में हज़रत मसीह मऊद अलैहिस्सलाम को लुधियाना में किसी ज़रूरी इश्तहार के छपवाने के लिए 60 रुपये की ज़रूरत पेश आई। उस वक्त हज़रत साहिब के पास इस रकम का इंतज़ाम नहीं था और ज़रूरत फौरी और सख्त थी। मुंशी साहिब कहते थे कि मैं इस वक्त हज़रत साहिब के पास लुधियाना में अकेला आया हुआ था। हज़रत साहिब ने मुझे बुलाया और फरमाया कि इस वक्त यह अहम ज़रूरत दरपेश है, क्या आपकी जमात इस रकम का इंतज़ाम कर सकेगी? मैंने अर्ज़ किया, हज़रत इंशाल्लाह कर सकेगी और मैं जाकर रुपये लाता हूँ। चुनांचा मैं फ़ौरन कपूरथला गया और जमात के किसी फ़र्ज से ज़िक्र करने के बग़ैर अपनी बीवी का एक ज़ेवर फ़रोख्त करके 60 रुपये हासिल किए और हज़रत साहिब की खिदमत में लाकर पेश कर दिए। हज़रत साहिब बहुत खुश हुए और जमात कपूरथला को, क्योंकि हज़रत साहिब यही समझते थे कि इस रकम का इंतज़ाम जमात ने किया है, दुआ दी। चंद दिन के बाद मुंशी अरोड़ा साहिब भी लुधियाना गए तो हज़रत साहिब ने उनसे खुशी के लहजा में ज़िक्र फरमाया कि मुंशी साहिब इस वक्त आपकी जमात ने बड़ी ज़रूरत के वक्त इमदाद की। मुंशी साहिब ने हैरान होकर पूछा, हज़रत कौन सी इमदाद? मुझे तो कुछ पता नहीं। हज़रत साहिब ने फरमाया, यही जो मुंशी ज़फ़र अहमद साहिब जमात कपूरथला की तरफ से 60 रुपये लाए थे। मुंशी साहिब ने कहा, हज़रत मुंशी ज़फ़र अहमद साहिब ने मुझसे तो इसका कोई ज़िक्र नहीं किया और ना ही जमात से ज़िक्र किया, और मैं उनसे पूछूंगा कि हमें क्यों नहीं बताया। इसके बाद मुंशी अरोड़ा साहिब मेरे पास आए और सख्त नाराज़गी में कहा कि हज़रत साहिब को एक ज़रूरत पेश आई और तुमने मुझसे ज़िक्र नहीं किया। मैंने कहा, मुंशी साहब थोड़ी सी रकम थी और मैंने अपनी बीवी के जेवर से पूरी कर दी, इसमें आपकी नाराज़गी की क्या बात है। मगर मुंशी साहब का गुस्सा कम ना हुआ और वो बराबर यही कहते रहे कि हज़रत साहब को एक ज़रूरत पेश आई थी और तुमने ये जुल्म किया कि मुझे नहीं बताया। फिर मुंशी अरोड़ा साहिब 6 माह तक मुझसे नाराज़ रहे। अल्लाह अल्लाह, ये वो फिदाई लोग थे जो हज़रत मसीह माऊद अलैहिस्सलाम को अता हुए। ज़रा गौर फरमाएं कि हज़रत साहिब जमात से इमदाद तलब फरमाते हैं, मगर एक अकेला और ग़रीब शख्स उठता है और जमात से ज़िक्र किए बग़ैर अपनी बीवी का जेवर फरोख्त करके उस रकम को पूरा कर देता है, और फिर हज़रत साहिब के सामने रकम पेश करते हुए ये ज़िक्र तक नहीं करता कि ये रकम मैं दे रहा हूँ या कि जमात, ताकि हज़रत साहिब की दुआ सारी जमात को पहुँचे। और उसके मुकाबल पर दूसरा फिदाई ये मालूम करके कि हज़रत साहिब को एक ज़रूरत पेश आई और मैं उस खिदमत से महरूम रहा, ऐसा पिजोताब खाता है कि अपने दोस्त से 6 माह तक नाराज़ रहता है कि तुमने हज़रत साहिब की इस ज़रूरत का मुझसे ज़िक्र क्यों नहीं किया। रुफ़क़ाए अहमद जिल्द 4 सफ़ा 57-58। हम मशरब होने का एजाज़। हज़रत मुंशी ज़फ़र अहमद साहिब बयान फरमाते हैं कि हज़रत साहिब अपने बैठने की जगह पर खुले किवाड़ कभी नहीं बैठते, बल्कि कुंडा लगा कर बैठते थे। हज़रत साहिबज़ादा मियाँ महमूद अहमद साहिब थोड़ी थोड़ी देर बाद आकर कहते, अब्बा कुंडा खोल, और हजूर उठकर खोल देते। मैं एक दफ़ा हाजिर खिदमत हुआ, हजूर बोरिए पर बैठे थे, मुझको देखकर आपने पलंग उठाया, अंदर उठा कर ले गए। मैंने कहा, हजूर मैं उठा लेता हूँ। आप फरमाने लगे, भारी ज़्यादा है, आपसे नहीं उठेगा। और फरमाया, आप पलंग पर बैठ जाएं, मुझे यहाँ नीचे आराम मालूम होता है। पहले मैंने इनकार किया, लेकिन आपने फरमाया, नहीं आप बिला तकल्लुफ़ बैठ जाएं। फिर मैं बैठ गया, मुझे प्यास लगी थी। मैंने घड़ों की तरफ नज़र उठाई, वहाँ कोई पानी पीने का बर्तन ना था। आप मुझे देखकर फरमाने लगे, क्या आपको प्यास लग रही है, मैं पानी लाता हूँ। नीचे जनाने से जाकर आप गिलास ले आए, फिर फरमाया, ज़रा ठहरिए, और फिर नीचे गए और वहाँ से 2 बोतलें शरबत की ले आए जो मिनीपुर से किसी ने भेजी थी। बहुत लजीज शरबत था। फरमाया कि इन बोतलों को रखे हुए बहुत दिन हो गए, क्योंकि हमने नियत की थी कि पहले किसी दोस्त को पिलाकर फिर खुद पियेंगे। आज मुझे याद आ गया, चुनाचे आपने गिलास में शरबत बनाकर मुझे दिया। मैंने कहा, पहले हुजूर इसमें से थोड़ा सा पी लें तो फिर मैं पीऊँगा। आपने एक घूंट पीकर मुझे दे दिया और मैंने पी लिया। मैंने शरबत की तारीफ़ की, आपने फरमाया कि एक बोतल आप ले जाएं और एक बाहर दोस्तों को पिला दें। आपने इन दोनों बोतलों में से वही एक घूंट पिया होगा। मैं आपके हुक्म के मुताबिक बोतलें लेकर चला आया। हज़रत मसीह माऊद अलैहिस्सलाम की बाबत एक मशहूर रिवायत। हज़रत मुंशी साहिब ने फरमाया, एक दफ़ा हजूर लेटे हुए थे और सैयद फजल शाह साहिब हजूर के पैर दाब रहे थे। हज़रत साहिब किसी कदर सो गए। फजल शाह साहिब ने इशारा करके मुझे कहा कि यहाँ पर जेब में कुछ सख्त चीज़ पड़ी है। मैंने हाथ डाल कर निकाल ली तो हजूर की आँख खुल गई। आधी टूटे हुए घड़े की एक चपनी थी और 2-1 ठीकरे। मैं फेंकने लगा तो हजूर ने फरमाया, ये मियाँ महमूद ने खेलते खेलते मेरी जेब में डाल दिए। आप फेंके नहीं, मेरी जेब में ही डाल दें, क्योंकि उन्होंने हमें अमीन समझकर अपने खेलने की चीज़ रखी है। वो मांगेंगे तो हम कहाँ से देंगे। फिर वो जेब में ही डाल लिए। ये वाक़या अगरचे मौलवी अब्दुल करीम साहिब मरहूम के सवाने में लिखा है, मगर मेरे सामने का ये वाक़या है। रुफ़क़ाए अहमद जिल्द 4 सफ़ा 98-99। कबूलियत दुआ, बस ऊपर भी पानी हो और नीचे भी पानी हो। एक दफ़ा हज़रत मुंशी ज़फ़र अहमद साहिब ने बयान किया कि मैं और मुंशी अरोड़ा साहिब इकट्ठे कादियान में आए हुए थे और सख्त गर्मी का मौसम था और चंद दिन से बारिश रुकी हुई थी। जब हम कादियान वापस रवाना होने लगे और हज़रत मसीह माऊद अलैहिस्सलाम की खिदमत में सलाम के लिए हाज़िर हुए, तो मुंशी अरोड़ा साहिब मरहूम ने हज़रत साहिब से अर्ज़ किया, हज़रत गर्मी बड़ी सख्त है, दुआ करें कि ऐसी बारिश हो कि बस ऊपर भी पानी हो और नीचे भी पानी हो। हज़रत साहिब ने मुस्कुराते हुए फरमाया, अच्छा ऊपर भी पानी हो और नीचे भी पानी। मगर साथ ही मैंने हंस कर अर्ज़ किया कि हज़रत ये दुआ इन्हीं के लिए करें میرے لیے نہ کریں۔ ذرا ان ابتدائی بزرگوں کی بے تکلفی کا انداز ملاحظہ ہو کہ حضرت صاحب سے یوں ملتے تھے جیسے ایک مہربان باپ کے ارد گرد اس کے بچے جمع ہوں۔ اس پر حضرت صاحب پھر مسکرا دیے اور ہمیں دعا کر کے رخصت کیا۔ منشی صاحب فرماتے تھے کہ اس وقت مطلع بالکل صاف تھا اور آسمان پر بادل کا نام و نشان تک نہ تھا، مگر ابھی ہم بٹالہ کے راستے میں یکہ میں بیٹھ کر تھوڑی دور ہی گئے تھے کہ سامنے سے ایک بادل اٹھا اور دیکھتے ہی دیکھتے آسمان پر چھا گیا، اور پھر اس زور کی بارش ہوئی کہ راستے کے کناروں پر مٹی اٹھانے کی وجہ سے جو خندقیں بنی ہوئی تھیں وہ پانی سے لبالب بھر گئیں۔ اس کے بعد ہمارا یکہ جو ایک طرف کی خندق کے پاس چل رہا تھا یخلخت الٹا، اور اتفاق ایسا ہوا کہ منشی اروڑا صاحب خندق کی طرف کو گرے اور میں اونچے راستہ پر گرا، جس کی وجہ سے منشی صاحب کے اوپر اور نیچے پانی ہی پانی ہو گیا اور میں بچ رہا۔ چونکہ خدا کے فضل سے چوٹ کسی کو بھی نہیں آئی تھی، میں نے منشی اروڑا صاحب کو اوپر اٹھاتے ہوئے ہنس کر کہا، لو اوپر اور نیچے پانی کی اور دعائیں کرا لو، اور پھر ہم حضرت صاحب کے متعلق گفتگو کرتے ہوئے آگے روانہ ہوئے۔ توفقہ احمد جل چہارم صفحہ 57۔ حضور کی تصویر اتارنے کا واقعہ۔ حضرت منشی ظفر احمد صاحب بیان کرتے ہیں کہ ایک دفعہ حضور دہلی سے واپسی پر امرتسر اترے، حضرت اماں جان بھی ہمراہ تھیں۔ حضور نے ایک صاحبزادے کو جو غالباً میاں بشیر احمد صاحب تھے گود میں لیا اور ایک وزنی بیگ دوسری بغل میں لیا۔ مجھے فرمایا کہ آپ پاندان لے لیں۔ میں نے کہا حضور مجھے بیگ دے دیں۔ آپ نے فرمایا نہیں، ایک دو دفعہ میرے کہنے پر حضور نے یہی فرمایا، تو میں نے پاندان اٹھا لیا اور ہم چل پڑے۔ اتنے میں دو تین جوان عمر انگریز جو اسٹیشن پر تھے انہوں نے مجھ سے کہا کہ حضور سے کہو کہ ذرا کھڑے ہو جائیں۔ چنانچہ میں نے عرض کی کہ حضور یہ چاہتے ہیں کہ حضور ذرا کھڑے ہو جائیں۔ حضور کھڑے ہو گئے اور انہوں نے اسی حالت میں حضور کا فوٹو لے لیا۔ رفقائے احمد جل چہارم صفحہ 94-95۔ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے مہمان ہونے کا اعزاز۔ آپ فرماتے ہیں کہ ایک دفعہ میں قادیان سے رخصت ہونے لگا اور حضور نے اجازت دی، پھر فرمایا کہ ٹھہر جائیں، آپ دودھ کا گلاس لے آئے اور فرمایا پی لیں۔ شیخ رحمت اللہ صاحب بھی آ گئے، پھر ان کے لیے بھی حضور دودھ کا گلاس لائے اور پھر نہر تک ہمیں چھوڑنے کے لیے تشریف لائے، اور بہت دفعہ حضور نہر تک ہمیں چھوڑنے کے لیے تشریف لاتے۔ رفقائے احمد جل چہارم صفحہ 114۔ میں قادیان میں بیت مبارک سے ملحق کمرے میں ٹھہرا کرتا تھا۔ میں ایک دفعہ سحری کھا رہا تھا، حضور تشریف لے آئے، دیکھ کر فرمایا آپ دال سے روٹی کھا رہے ہیں، اور اسی وقت منتظم کو بلوایا اور فرمانے لگے کہ آپ سحری کے وقت دوستوں کو ایسا کھانا دیتے ہیں، یہاں ہمارے جس قدر احباب ہیں وہ سفر میں نہیں، ہر ایک سے معلوم کرو کہ ان کو کیا کیا چیز کھانے کی عادت ہے اور وہ سحری کو کیا کیا چیز پسند کرتے ہیں، ویسا ہی کھانا ان کے لیے تیار کیا جائے۔ پھر منتظم میرے لیے اور کھانا لایا، مگر میں کھانا کھا چکا تھا اور ندا بھی ہو گئی تھی۔ حضور نے فرمایا ندا جلدی دی گئی ہے، اس کا خیال نہ کرو۔ تو فقائے احمد جل چہارم صفحہ 120-121۔ حضرت یعقوب علی عرفانی صاحب کے الفاظ حضرت منشی ظفر احمد صاحب کپور تھلوی کی سیرت کا نقشہ یوں بیان کرتے ہیں، جماعت کپور تھلا کے وہ بزرگ جو جماعت مذکور کے بانیوں میں سے تھے اور جنہوں نے اپنے عشق و وفا کا وہ عملی ثبوت دیا، خدا کے برگزیدہ مسیح موعود علیہ الصلوۃ والسلام نے جنت میں اپنے ساتھ ہونے کا وعدہ دیا۔ میری تحقیقات میں کپور تھلا کی جماعت کے آدم حضرت منشی ظفر احمد صاحب تھے، اور ان کے اخلاص اور عملی زندگی نے دوسروں کو شیدائے مسیح موعود کر دیا، اور پھر یہ کہنا مشکل ہو گیا کہ کون پہلے ہے اور کون پیچھے۔ ہر ایک اپنے اپنے رنگ میں بے نظیر اور واجب التقلید تھا۔ اللہ تعالیٰ ان سب پر اپنے رحم و کرم کے بادل برسائے اور جنت الفردوس میں اعلیٰ مقامات دے، اور ہمیں ان کی عملی زندگی کی توفیق دے۔ جماعت کپور تھلا کے مخلصین کے نام مکتوبات بہت کم ہیں، اس کی وجہ یہ ہے کہ عشق و محبت کے یہ پروانے ذرا فرصت پاتے تو قادیان پہنچ جاتے اور خط و کتابت کی نوبت ہی نہ آتی تھی، جہاں حضرت جاتے یہ ساتھ جاتے۔ بحوالہ مکتوبات احمدیہ جلد 5 نمبر 5۔ اہلیان کپور تھلا نے جہاں مالی قربانی کی اعلیٰ مثال قائم کی، वहाँ इस कुर्बानी के बदले में दुगना चुगना इजाफा जो खुदा ने कुर्बानी करने वालों से किया है इसी दुनिया में अपने इमाम के हाथों पूरा होते भी देख लिया। उसकी एक मिसाल यूं है, मियाँ जी निज़ामुद्दीन अहमदी साकन कपूरथला नहायत गरीब आदमी थे। पैदल चलकर वो कादियान गए और दो आने हजूर को नजराने के तौर पर पेश किए। हजूर ने जज़ाकुमुल्लाह कहकर दो आने ले लिए। चंद दिन बाद निज़ामुद्दीन साहब रुखसत होने लगे। हजूर ने फरमाया, ठहरो, अंदर से जाकर 7 या 8 रुपये हजूर लाए और मियाँ जी निज़ामुद्दीन को अनायत फरमाए। रुफ़क़ाए अहमद जिल 4 सफ़ा 124। और हजूर की मईत के अल्फाज तो इन लोगों के हक़ में हमेशा पूरे होते रहे हैं और हज़रत मुंशी ज़फ़र अहमद साहिब की वफ़ात से कबल की रोया इस पर गवाह है। आप लोग इस दुनिया और आखिरत में खुदा ताला के फ़ज़ल व करम से मेरे साथ होंगे।